Radio Veri FM, Radio Veri FM,
Radio Veri FM, Antana Betuplu Cha, Rexy Duituplu, Sat Megahertz. बाढी बारे पूर्व सूचना दिन नेपालमै पहिलो पटक सुर्खेतको राता नाङ्लामा मौसमी राड राख्ने प्रक्रिया जारी, सञ्चालन हुन करिब एक वर्ष लाग्ने।
मतदान गरेको झण्डै तीन महिनापछि भरतपुर महानगरले नयाँ मेयर र उपमेयर पायो। मेयरमा कङ्ग्रेस माओवादी गठबन्धनका रेणु दाहाल विजयी।
निर्वाचन क्षेत्र निर्धारण आयोगले मूल प्रतिवेदन लेखनको काम थाल्यो। यही 31 गतेभित्र प्रतिवेदन बुझाउने तयारी।
र अमेरिकाले राष्ट्रसङ्घलाई आफू जलवायु परिवर्तन सम्बन्धी पेरिस सम्झौताबाट अलग हुने जानकारी गरायो। हिमाल पहाड तराई कोही छैनन् पराई, बिहानको भेरी खबरबाट डिलु र मधुबनको नमस्कार। तपाईँ हामीलाई radioveri.com.np मोबाइल एप्लिकेसनका साथै बर्दियाको रेडियो टाइगरबाट पनि सुनिरहनु भएको छ। अब खबर विस्तारमा। सुर्खेतका नौवटा स्थानीय तहमा नागरिकता वितरण सम्बन्धी तीन दिने घुम्ती शिविर सुरु भएको छ। जिल्ला प्रशासन कार्यालय सुर्खेतले हिजोदेखि स्थानीय तहमा नागरिकता वितरण थालेको हो, जस अन्तर्गत बराताल गाउँपालिकाको बड्डीचौर, लेगबेसी नगरपालिकाको कल्याण, सिम्ता गाउँपालिकाको जामुनी बजारमा नागरिकता वितरण थालिएको हो। यस्तै गुरुबाकोट नगरपालिकाको मेहिलकुना, भेरीगङ्गा नगरपालिकाको छिन्चुमा 24 गतेदेखि तीन दिने शिविर सञ्चालन हुनेछ। यसै गरी यही साउन 28 गतेदेखि 30 गतेसम्म चौकुने गाउँपालिकाको गुटु र चिङाड गाउँपालिकाको औलचिङमा शिविर सञ्चालन गरिनेछ। संघ र प्रदेश निर्वाचनको लागि निर्वाचन कार्यालयले मतदाता नामावली सङ्कलन थालेसँगै प्रशासनले पनि नागरिकता वितरण थालेको हो। मतदाता नामावली दर्ता गर्न नागरिकता नबनाएकालाई लक्षित गरी घुम्ती शिविर थालिएको जिल्ला प्रशासन कार्यालय सुर्खेतले जनाएको छ। यस्तै जिल्ला निर्वाचन कार्यालयले समेत स्थानीय तह सम्बन्धी गाउँपालिका तथा नगरपालिकाका कार्यालयबाट मतदाता नामावली सङ्कलन गरिरहेको छ। यही साउन 32 गतेसम्म स्थानीय स्तरबाटै सङ्कलन गर्न सकिने निर्वाचन कार्यालयले जनाएको छ।
साउदी अरेबियाको मक्का मदिनामा हज जानका लागि यो वर्ष बाँकेबाट करिब 100 जनाले मौका पाएका छन्। हज हरेक इस्लाम धर्मावलम्बीहरूको जीवनमा एकपटक गर्नैपर्ने महत्त्वपूर्ण धार्मिक कर्म हो। गत वर्षदेखि हज जाने पालो कुरेर बसेका 81 जना र यो वर्ष आवेदन दिएका मध्येबाट 27 जनाले हज गर्न जाने अवसर पाएका बाँकेका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले बताउनुभयो। केन्द्रीय हज कमिटीले आगामी हप्तादेखि देशभरका हज यात्रीलाई विदाई गर्ने गरी सूचना समय जारी गरेको छ। बाँकेबाट हज गर्न जानेहरूको साउदी उडान यही महिनाको 32 गते हुने आफूलाई जानकारी आएको हज यात्री मोहम्मद साकिर हलवाईले बताउनु भएको छ। हज यात्राका लागि नेपालबाट जाने हज यात्रीको लागि स्थानीय जिल्ला प्रशासन मार्फत वा सरकारले गठन गरेको केन्द्रीय हज कमिटी मार्फत आवेदन माग गरे अनुरूप आवेदन दिएका मध्येबाट छनौट गरेको बाँकेका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले बताउनुभयो।
हस्तनिर्मित सामग्रीको प्रयोग गर्नुपर्ने एक कार्यक्रमका सहभागीले औँल्याएका छन्। जिल्ला युवा सञ्जाल सुर्खेतको आयोजनामा प्लास्टिक न्यूनीकरण युवाहरूको सहभागिता विशेष कार्यक्रमका सहभागीले हस्तनिर्मित सामग्रीहरू प्रयोगमा ल्याउनु पर्ने जोड दिएका छन्। कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया ढकालले अहिलेको परिवेशमा प्लास्टिकको झोलालाई न्यूनीकरण गर्नका लागि युवाहरूको महत्त्वपूर्ण भूमिका रहने बताउनुभयो। उहाँले प्लास्टिक न्यूनीकरणका लागि वीरेन्द्रनगर नगरपालिकाले बजेट समेत छुट्याएको र यस बजेटबारे युवाहरूलाई काम गर्नका लागि सुझाव दिनुभएको छ। सिङ्गो सुर्खेतको सुन्दरता र पर्यावरणको रक्षाको लागि प्लास्टिकको झोला हटाउन आवश्यक रहेको भन्दै ढकालले प्लास्टिक झोला नियन्त्रण गर्न चुनौती बन्दै गएको बताउनुभयो। वीरेन्द्रनगरमा भएको कार्यक्रमको सहजीकरण गर्दै महेन्द्र कुमार कार्कीले प्लास्टिक नियन्त्रणका लागि स्थानीय स्तरमा उत्पादन गरिएको औँलोको झोला, बाँसको टोकेरी, जुटको झोला प्रयोग गर्नुपर्ने बताउनु भएको छ। सुर्खेतका 9 स्थानीय निकायका युवाहरूको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो।
सुर्खेतको वीरेन्द्रनगरमा सञ्चालनमा रहेको सांस्कृतिक ज्वेलर्सले सुनको शुद्धता मापन गर्न उच्च प्रविधि जटित टन्च नामको ल्याब मेसिन सञ्चालनमा ल्याएको छ। मध्य तथा सुदूरपश्चिममै पहिलो पटक 52 लाख मूल्य बराबरको अत्याधुनिक मेसिन जर्मनीबाट ल्याइएको सञ्चालक सुदर्शन श्रेष्ठले बताउनु भएको छ। वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गरेर सञ्चालक श्रेष्ठले विगतका दिनहरूमा यो यन्त्र नहुँदा सर्वसाधारण ठगिने गरेको भन्दै आफूले ग्राहकलाई विश्वसनीय सेवा दिनका लागि मेसिन खरिद गरेको बताउनु भएको छ। उहाँले आफूले अरू व्यवसायीहरूको व्यवसायलाई धराशय पार्न नभई यही सिस्टम ल्याउ लागेको प्रश्न पार्नुभयो।
मध्य र सुदूरपश्चिम लगायतका क्षेत्रका बासिन्दालाई बाढीबारे पूर्व सूचना दिन नेपालमै पहिलो पटक सुर्खेतको रातानाग्लामा मौसमी राडार राख्ने प्रक्रिया अघि बढेको छ। रातानाग्लामा मौसमी राडार राख्नका लागि 16 करोड रुपियाँमा एक विदेशी कम्पनीले करिब 2 महिना अघिबाट काम थालेको छ। विदेशबाट ल्याउनु पर्ने मेसिन निर्माणको लागि मात्रै 6 महिना लाग्ने भएकाले यही आर्थिक वर्षमा सञ्चालन हुने गरी काम भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। सुर्खेतमा काम सकेपछि पाल्पा र उदयपुरमा गरी देशभर 3 ठाउँमा राडार जडान गर्ने प्रक्रिया अघि बढेको छ। बाढी पहिरोबारे पूर्व सूचना दिन र मौसमको पूर्वानुमान गर्न स्वचालित मौसम मापन उपकरण र स्वचालित जल मापन उपकरण भनी सुर्खेत सहित विभिन्न जिल्लामा जडान गरिएको छ। मध्य र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रमा हुने वर्षाले सुर्खेत, बाँके, बर्दिया, दाङ, कैलाली, कञ्चनपुर लगायतका बासिन्दा समेत प्रभावित हुने भएकाले यसलाई पूर्व जानकारी लिन अनिवार्य भएको विज्ञहरूको भनाइरहेको छ। यसैबीच हाम्रा साथी केशव ढकालले मध्य तथा सुदूरपश्चिमाञ्चल क्षेत्रीय हावापानी कार्यालय सुर्खेतका प्रमुख निराजन सापकोटालाई कार्यालय अहिले कति दिनसम्म मनसुन बारे पूर्व जानकारी दिन सक्छ भनी सोध्नु भएको छ।
अहिले हामीले जल तथा मौसम विज्ञान विभाग अन्तर्गत एउटा एयरपोर्टमा मौसम पूर्वानुमान महाशाखा छ, त्यसको वेबसाइट पनि हामीले एउटा एनडब्ल्युपी भनेर राखेका छौँ, न्युमेरिकल वेदर प्रिडिक्सन भन्छ, जुन डाटा बेसमा आधारित हुन्छ। पहिला कस्तो डाटा थियो र त्यसको आधारमा अहिले कस्तो भयो त्यसको आधारमा चाहिँ फोरकास्ट गर्ने, हामीले अहिले 3 दिनको फोरकास्ट चाहिँ त्यहाँ राखेका हुन्छौँ। इमेजमा हामीले देख्न सक्छौँ सर हामी गयौँ भने कति घन्टा कुन बजे कुन ठाउँमा कति पानी पर्न सक्छ भन्ने खालको एउटा पूर्वानुमान त्यहाँ चाहिँ राखिएको हुन्छ। अहिले हामीले गरेको छ 3 दिनको फोरकास्ट हो। अब हामी यसलाई अलिकति अपग्रेड गरेर 10 दिनसम्मको, 1 हप्तादेखि 10 दिनसम्मको फोरकास्ट गर्ने भनेर हामी योजनामा छौँ। त्यो चाहिँ लगभग काम चाहिँ सुरुवात भएको छ, अहिले अझै 1 वर्ष लाग्छ त्यसको लागि।
यो चाहिँ कतिको मिल्छ यो पहिलाको अरू हेर्दाखेरि?
पहिलाको हेर्दा अहिलेको फोरकास्ट चाहिँ धेरै मिलेको छ अधिकांश ठाउँमा। पहिला के थियो भने अब अलि हामी डाटामा मात्रै बेसी फोकस हुन्थ्यो, हामीले अब ठुलो यन्त्र उपकरणहरू थिएनन् त्यो बेलामा। अब हामी कम्प्युटर चलाउनु पनि नचलाएर त्यो हातमा डाटाहरू तथ्याङ्क सङ्कलन गर्ने अनि त्यो प्रेसर चार्टहरू कता कता पर्छ हाइरोलो त्यसको आधारमा हामीले फोरकास्ट गर्थ्यौँ। त्यो अहिले त्यसलाई अलिकति परिमार्जन गरेर अहिले हाम्रो डाटा इन्फर्मेसन सबै लिने र मोडेलमा रन गर्ने, कम्प्युटरमै सुपर कम्प्युटरको प्रयोग गरेर मोडेल रन गर्ने, त्यो मोडेलले के देखाउँछ कता कता कतिकोसम्म रेन्जमा देखाउँछ पानी यतिदेखि यतिसम्म पर्ने भन्ने खालको। अहिले त्यसमा जाँदाखेरि हामीले लगभग 80%भन्दा बढी चाहिँ फोरकास्ट चाहिँ मिलेको अवस्था छ, किनभने यो 80%भन्दा बढी भनेको अमेरिका पनि उयो 80 आसपासै मिल्छ, किनभने अमेरिकादेखिको त्यस्तो सिस्टम चाहिँ हामीमा नेपालमा आइ नसकेको भए पनि अब त्यसको पछाडि हामी कुदिया छौँ। तर त्यति चाहिँ हामीले फोरकास्ट चाहिँ मिलाउने चाहिँ प्रयत्नमा छौँ, किन यो एउटा फोरकास्ट भन्ने कुरा कस्तो हो भने एउटा अनुभवको कुरा पनि हो, कस्तो सिस्टम कहाँ आउँदा, किन नेपालको पाहाडै पाहाडै ढाकेको मुलुक हो, पाहाडी मुलुक हो, अब यसमा एकातिर आएर जलवाष्पहरू ठोकिने, बादल ठोकिने, त्यसले चाहिँ अर्को ठाउँमा पठाइदिने गरिदिन्छ। त्यो भएर त्यो त्यसको चाहिँ कतातिर बादल फर्किएको छ र सिस्टम कहाँबाट आएको छ, त्यहाँ आउँदा यो ठाउँबाट आउँदाखेरि बादल यहाँ ठोकियो भने यसले यता चाहिँ डाइभर्ट गरिदिन्छ भन्ने खालको त्यो अनुभव चाहिँ हामीले पहिला लिनुपर्छ। त्यो लिने समय चाहिँ हामीलाई अलिकति समस्या भएको थियो, र अहिले हामी सकभर फोरकास्ट चाहिँ अब 100% कहिले पनि मिल्दैन, 80-90% बिचमा चाहिँ हामी फोरकास्ट मिलाउने चाहिँ प्रयत्न गर्छौँ, अहिलेसम्म मिलेको पनि छ।
अहिले हामीले कुरा गर्दाखेरि वेबसाइटबाट एउटा पाउन सक्ने भयौँ होइन, एउटा एसएमएस सेवाबाट पनि पाउन सक्ने भयौँ, एउटा यहाँहरूको नोटिस बोर्ड छ त्यसबाट पनि हामीले पाउन सक्ने भयौँ। त्योभन्दा सर्वसुलभ अझ आम नागरिक लेभलमा खास गरी नदी खोला किनाराका छेउछाउका बासिन्दाहरू बढी जोखिममा हुने गर्छन्, उहाँहरूसम्म चाहिँ यो जानकारी पुर्याउन अरू कुनै विधि तरिका त्यस्तो केही पहल भएको छ?
त्यो विधि तरिका पनि हामीले पहिल्यै सेटअप गरिसकेका छौँ, किन सबै कुरा इन्फर्मेसन नेपाल सरकारको अब एउटा निकायले सम्भव पनि हुँदैन, किनभने त्यो खालको हामीलाई आर्थिक स्रोतहरूले पनि भ्याउँदैन, अब त्यो पनि हेर्नु पऱ्यो र अर्को समन्वय पनि निरन्तर आवश्यक छ। सबभन्दा महत्त्वपूर्ण कुरा समन्वय, एउटाले गरेर कहिले पनि सकिँदैन। र हामीले के गरेका छौँ भने यो मौसमजन्य पूर्व सूचना दिनको लागि एउटा हरेक जिल्लामा जिल्ला दैव प्रकोप उद्धार समिति जुन हुन्छ त्यसको अन्तर्गतमा रहेको डिओसीमा हामी सबै लिङ्क हुन्छौँ र हामी डिओसीलाई त्यो सूचना दिन्छौँ। डिओसी अन्तर्गतमा जति सङ्घ संस्था र सबै जुन डिजास्टरसँग सम्बन्धित सञ्चारकर्मीसहित सबैको त्यहाँ संलग्नता हुन्छ, उहाँहरू कहाँ त्यो सूचना पुग्यो भने उहाँहरूले त्यो सूचनालाई फेरि डिसिमिनेसन गर्नुहुन्छ र त्यसरी चाहिँ त्यो पद्धतिमा हामी जान्छौँ। त्यसै कारणले हामीले सूचना चाहिँ हामी माथि केन्द्रको हकमा एनओसी भन्छ होइन, राष्ट्रिय आपतकालीन केन्द्र, र जिल्लाको यो क्षेत्रको हकमा क्षेत्रीय आपतकालीन केन्द्र, जिल्लामा जिल्ला आपतकालीन केन्द्र भन्ने गठन वाहन, उहाँहरूले हामीले त्यो सूचना दिन्छौँ र उहाँहरूले चाहिँ त्यो समन्वयात्मक भूमिका निर्वाह गरिदिनुहुन्छ। खटन पटन कसरी कहाँ गर्ने त्यो सूचनाको आधारमा अनि सबै व्यक्तिहरूलाई सम्बन्धित सरकारवाला व्यक्तिहरूलाई चाहिँ फरक फरक विधा हुन्छन्, विधा अनुसारको खटन पटन चाहिँ उहाँहरूले मिलाइदिनुहुन्छ।
खास गरी अब सुर्खेतका तल्लो क्षेत्रहरू, टहरपुर पर्सनी लगायतका क्षेत्रहरू बढी डुबानमा पर्ने गरेका छन्। यहाँहरू आफै पनि अनुगमनमा गयौँ भन्नुभयो, यसलाई चाहिँ डुबान हुन नदिनका लागि के गर्नु पर्ला?
जस्तो अब निकासकै हामी कहाँ समस्या छ,
सबभन्दा ठुलो समस्या निकासकै हो। हामी माथि चाहिँ खोला भए हाम्रो जुन हाइवेसम्म, त्यहाँभन्दा तल खोला नै भएनन्, त्यहाँ चाहिँ कुलामा परिणत भए। कहाँसम्म? काँक्रे बिहार डाँडासम्म। त्यहाँभन्दा तल त कुलो पनि छैन, खोलाको साइज चाहिँ अतिक्रमण हुँदै आउने। माथिको अब 10 मिटर 12 मिटरको खोला साइज चाहिँ तल घर 2 मिटरमा सीमित हुने, अनि पानी त स्वाभाविक रूपमा बाहिर जान्छ। अब के हो भने खोला नाला हामी बस्ती बस्ने मान्छेहरूले पनि ती खोलाको ढिकमा नबस्दिने, त्यो खोलालाई नसङ्ग्र्याउने।
उहाँ हुनुहुन्थ्यो मध्य तथा सुदूरपश्चिम क्षेत्रीय हावापानी कार्यालय सुर्खेतका प्रमुख निराजन सापकोटा भेरी खबरसँग कुराकानी गर्दै। भेरी खबरमा खबरहरूको क्रम जारी नै छ, अहिलेलाई भने यो विश्राम।
बाढीबारे पूर्व सूचना दिन नेपालमै पहिलो पटक सुर्खेतको राता नाङ्लामा मौसमी राडर राख्ने प्रक्रिया जारी, संस्थान हुन करिब 1 वर्ष लाग्ने। मतदान गरेको झण्डै 3 महिनापछि भरतपुर महानगरले नयाँ मेयर र उपमेयर पायो। मेयरमा कङ्ग्रेस माओवादी गठबन्धनका रेणु दाहाल विजयी। निर्वाचन क्षेत्र निर्धारण आयोगले मूल प्रतिवेदन लेखनको काम थाल्यो, यही 31 गतेभित्र प्रतिवेदन बुझाउने तयारी। र अमेरिकाले राष्ट्रसङ्घलाई आफू जलवायु परिवर्तन सम्बन्धी पेरिस सम्झौताबाट अलग हुने जानकारी गरायो। यहाँ अहिलेसम्मका मुख्य खबरका शीर्षकहरू।
तपाईँ अहिले सबैको मन सुने रेडियो रेडियो भेरीमा भेरी खबर सुनिरहनु भएको छ। अब बाँकी खबर। मतदान गरेको झन्डै 3 महिनापछि भरतपुर महानगरले नयाँ मेयर र उपमेयर पाएको छ। महानगरको मेयरमा माओवादी कङ्ग्रेस गठबन्धनकी रेणु दाहाल विजयी हुनुभएको छ भने उपमेयरमा पनि कङ्ग्रेसकै पार्वती शाह जित हात पार्नुभयो। निर्वाचन भएको 5 वटा महानगरमध्ये मेयर र उपमेयरमा दुवै पदमा महिला निर्वाचित भएको भरतपुर महानगरपालिका मात्रै हो। माओवादी कङ्ग्रेस गठबन्धनका उम्मेद्वार रेणु दाहालले एमाले उम्मेद्वार देवी ग्याउँलाई 203 मत अन्तरले पराजित गर्नुभएको हो। दाहालले 43,127 मत पाउनुभयो भने ग्याउँलीले 42,924 मत पाउनुभएको हो। यस्तै उपमेयरमा कङ्ग्रेसकी पार्वती शाहले 47,197 मत ल्याउँदा एमालेका दिव्य शर्मा आचार्यले 39,525 मत पाउनुभयो। वडा नम्बर 19 को मतगणनाको क्रममा गत जेठ 14 गते माओवादी कार्यकर्ताले मतपत्र च्यातेपछि मतदान फेरि भएको थियो।
निर्वाचन क्षेत्र निर्धारण आयोगले हिजोदेखि मूल प्रतिवेदन लेखनको काम सुरु गरेको जनाएको छ। कार्यालय र पत्र पत्रिका मार्फत सुझाव संकलन गरिसकिएकाले तथ्याङ्क संकलन र मूल प्रतिवेदनको लेखनको काम सुरु भएको आयोगका प्रवक्ता गणेश राज कार्कीले बताउनुभयो। कार्कीले संविधान बमोजिम जनसङ्ख्या र भूगोललाई आधार बनाएर क्षेत्र निर्धारण गरिने बताउनु भएको छ। उहाँले यही साउन 31 गते प्रतिवेदन बुझाउने गरी आयोगले काम गरिरहेको दावी पनि गर्नुभएको छ। सरकारले संघीय संसदका लागि 165 र प्रदेशसभाका लागि 330 क्षेत्र निर्धारण गर्न पूर्व न्यायाधीश कमल नारायण दासको अध्यक्षतामा साउन 5 गते 5 सदस्यीय आयोग गठन गरेको छ।
ऊर्जा मन्त्री महेन्द्र बहादुर साईले संवैधानिक आयोग र संसदीय समितिले आफ्नो क्षेत्राधिकार मिचेर निर्णय गर्ने क्रम बढेको टिप्पणी गर्नुभएको छ। पत्रकारसँग कुरा गर्दै मन्त्री साईले संसदीय समितिले स्वेच्छाचारी निर्णय गर्दा लोड सेडिङ हटाउने अभियानमा अवरोध आएको दावी गर्नुभयो। उहाँले अख्तियार र संसदीय समितिमा पनि आफ्नो क्षेत्राधिकारभित्र नबसेको भन्दै यसले काम गर्नेहरूलाई निराश बनाएको बताउनुभयो। सोलर प्लान्ट ठेक्का रद्द गर्न संसदको लेखा समितिले दिएको निर्देशनप्रति सङ्केत गर्दै उहाँले यस्तो निर्णयले लोड सेडिङ दोहोरिने खतरा मात्रै निम्त्याएको जिकिर गर्नुभयो। गलत काम गर्ने व्यक्ति पहिचान गरेर कारवाही गर्नुपर्ने भन्दै उहाँले प्रक्रिया नै खारेज गर्ने कार्य शैलीको निर्णय समस्या मात्रै आउने तर्क गर्नुभयो। कार्यक्रममा नेपाल विद्युत प्राधिकरणका प्रबन्धक निर्देशक कुलमान घिसिङले लोड सेडिङ हटाउने चुनौतीहरू थपिएको भन्दै यो वर्ष भारतबाट आउने बिजुली बढी खपत गर्नुपर्ने अवस्था आएको बताउनुभयो।
दुई वर्ष अघि खुला दिशामुक्त घोषणा गरिएको भए पनि रोल्पामा यसको कार्यान्वयन हुन नसकेको र पूर्ण सरसफाई अभियान चलाएको सरकारवालाले बताएका छन्। जिल्ला खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितिले आर्थिक वर्ष 2073-74 असार मसान्तभित्र जिल्लाका साबिक 5 ओडालाई पूर्ण सरसफाई घोषणा गरे पनि तोकिएको समयमा पूर्ण सरसफाई घोषणा हुन सकेन। स्थानीय तहको निर्वाचनमा सबैको ध्यान जाँदा तोकिएको समयमा पूर्ण सरसफाई ओडा घोषणा गर्न नसकेको जिल्ला समन्वय समितिका सरसफाई फोकल पर्सन दामोदर प्रसाद सुवेदीले बताउनुभयो।
भेरी खबरमा खबरहरूको क्रम अझै जारी नै छ। अहिलेलाई भने यो अर्को विश्राम।
सबैको मन सुने रेडियो भेरी एफएम।
बाढीबारे पूर्व सूचना दिन नेपालमै पहिलो पटक सुर्खेतको रातानाङ्लामा मौसमी राडर राख्ने प्रक्रिया जारी। सञ्चालन हुन करिब 1 लाग्ने। मतदान गरेको झण्डै 3 भरतपुर महानगर नयाँ मेयर र उपमेयर पायो। मेयरमा कङ्ग्रेस माओवादी गठबन्धनका रेणु दाहाल विजयी। निर्वाचन क्षेत्र निर्धारण आयोगले मूल प्रतिवेदन लेखनको काम थाल्यो। यही 31 वृत्त प्रतिवेदन बुझाउने तयारी। र अमेरिकाले राष्ट्रसङ्घलाई आफू जलवायु परिवर्तन सम्बन्धी पेरिस सम्झौताबाट अलग हुने जानकारी गराए। हुन अहिलेसम्मका मुख्य खबरका शीर्षकहरू।
तपाईँ अहिले सबैको मन सुने रेडियो रेडियो भेरीमा भेरी खबर सुनिरहनु भएको छ। अब बाँकी खबर। सल्यानमा हराएका 73 महिला तथा बालबालिका अझै भेटिएका छैनन्। गत आर्थिक वर्ष 73-74 जिल्ला प्रहरीकारले सल्यानको महिला सेलमा 93 महिला तथा बालबालिका हराएको निवेदन परेको थियो। 66 महिला, 14 बालक र 13 बालिकामध्ये 58 महिला, 10 बालक र 5 बालिका नभेटिएको जिल्ला प्रहरीकारले सल्यानले जनाएको छ। हराएको निवेदन परेका मध्ये 8 महिला, 4 बालक र 8 बालिका फेला परेको प्रहरी नायक उपरीक्षक श्यामबहादुर खत्रीले बताउनुभयो। गरिबी, सामाजिक विभेद, आर्थिक अभावका कारणले गर्दा घर छाडेर जानेको संख्या बढ्न थालेको प्रहरीले जनाएको छ।
जडेलधुराको सदरमुकामका बासिन्दा दूषित पानी पिउन बाध्य भएका छन्। जिल्ला सदरमुकाम स्थित सडक छेउमा गाडिएका खानेपानीका नाला उप्काइएसँगै सदरमुकाम क्षेत्रका बासिन्दा दूषित पानी पिउन बाध्य भएका हुन्। शाखा सडक छेउका नालीलाई व्यवस्थित पार्न नाली खोलिएपछि बजार क्षेत्रका प्राय घरमा धमिलो पानी गइरहेको स्थानीयले गुनासो गरेका छन्। खानेपानीका शाखा लाइनमा पाइप व्यवस्थित नहुनाले पनि सर्वसाधारण दूषित फोहोर पानी पिउन बाध्य बनेको स्थानीय उपभोक्ताको भनाइ छ। सडक छेउमा रहेको नालीमा गाडीका पाइप फुटेपछि खानेपानीका लाइनमा सडक छेउको भल बगेर जान थालेको हो।
अछामको विनायकमा लाग्ने ऐतिहासिक मष्टमण्डव मेलाको व्यवस्थापनको लागि जनप्रतिनिधि खटिने भएका छन्। पञ्चदेवल विनायक नगरपालिका 2 लाग्ने ऐतिहासिक धार्मिक मेला भोलिसम्म चल्नेछ। मेलाको व्यवस्थापनका लागि वडा नम्बर 2 नवनिर्वाचित वडा अध्यक्ष पदम धामीको संयोजकतामा मेला व्यवस्थापन समिति गठन गरिएको छ।
भेरी खबरमा अब एउटा विदेशको खबर। अमेरिकाले संयुक्त राष्ट्रसंघलाई आफू जलवायु परिवर्तन सम्बन्धी पेरिस सम्झौताबाट अलग हुने जानकारी दिएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले गएको जुनमा गरेको निर्णय कार्यान्वयन गर्न लागेको वासिङटनले राष्ट्रसंघलाई जानकारी दिएको हो। अमेरिकी विदेश मन्त्रालयले बहिर्गमन प्रक्रिया पूरा नहुन्जेलसम्म अमेरिका जलवायु परिवर्तन सम्बन्धी बैठकमा भने सहभागी हुने बताएको छ। राष्ट्रपति ट्रम्पले पेरिस सम्झौताले अमेरिकालाई खर्ब डलरको नोक्सानी हुने, रोजगारी गुम्ने र देशभित्रका ऊर्जा तथा उत्पादन सम्बन्धी उद्योगहरूमा क्षति पुग्ने बताउनु भएको छ। हरित गृह ग्यास उत्सर्जन कटौती गर्ने लक्ष्यसहित 200 देशले हस्ताक्षर गरेको पेरिस सम्झौताले अमेरिकालाई घाटा सन्देश राष्ट्रसंघलाई पठाएको पत्रमा उल्लेख छ। सूचनामा ट्रम्प प्रशासनले पेरिस सम्झौताबारे परिमार्जनका लागि वार्ताहरू गर्न आफू खुल्ला रहेको जनाएको छ। पेरिस सम्झौता परिमार्जनबारे ट्रम्पले राखेका प्रस्ताव विश्वका नेताहरूले भने अस्वीकार गरिसकेका छन्।
भेरी खबरको अन्तिममा लागौँ एउटा खेल खबरतिर। आजदेखि ताप्लेजुङमा सुरु हुने दोस्रो पाथिभारा गोल्ड कप फुटबलको तयारी पूरा भएको छ। प्रतियोगिता सञ्चालनको लागि आवश्यक पर्ने खेल मैदान लगायतका भौतिक संरचना निर्माणको काम पूरा भएको आयोजकले जनाएको छ। ताप्लेजुङ फुटबल सङ्घको प्राविधिक सहयोग तथा लाखे जात्रा खेल सञ्चालक समितिको आयोजनामा जिल्ला स्थित भानुजन्न माध्यमिक विद्यालयको मैदानमा खेल हुने जनाएको छ। खेलको लागि खेल मैदानको स्तरोन्नति, दर्शकका लागि अस्थायी बासको व्यवस्था पनि गरिएको अध्यक्ष युगराज गुरुङले बताउनु भयो। यसअघि जनै पूर्णिमाको दिन सम्पन्न हुने प्रतियोगिता स्पर्श भने प्राविधिक समस्याका कारण केही ढिला सुरु भएको जनाएको छ। जिल्लाका 2 टिमसहित जिल्ला बाहिरका 8 टिम सहभागी हुने खेलको लागि यसअघि नै कार्यतालिका सार्वजनिक भइसकेको छ। खेल खबरसँगै अहिलेलाई बिहानको भेरी खबरको समय सकियो। जानु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
बाढी बारे पूर्व सूचना दिन नेपालमै पहिलो पटक। सुर्खेतको राता नाङ्लामा मौसमी राडर राख्ने प्रक्रिया जारी, सञ्चालन हुन करिब 1 लाग्ने।
मतदान गरेको झन्डै 3 महिनापछि भरतपुर महानगरले नयाँ मेयर र उपमेयर पायो। मेयरमा कङ्ग्रेस माओवादी गठबन्धनका रेणु दाहाल विजयी।
निर्वाचन क्षेत्र निर्धारण आयोगले मूल प्रतिवेदन लेखनको काम थाल्यो, यही 31 प्रतिवेदन बुझाउने तयारी।
र अमेरिकाले राष्ट्रसङ्घलाई आफू जलवायु परिवर्तन सम्बन्धी पेरिस सम्झौताबाट अलग हुने जानकारी गरायो। हवस् त अहिलेलाई बिहानको भेरी खबरको समय यहीँ सकिन्छ। तपाईँ हाम्रो भेट अहिले 8 भेरी हाइलाइट्समा हुने नै छ। त्यति बेलासम्मको लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीसहित डिलु र मधुबन बिदा हुन्छौँ। ताजा समाचार अनि स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।